রেডিও
नमस्कार श्रोतागण, एखन अपने सब सुनि रहल छी रेडियो जनकपुर 97 MHz कार्यक्रम सुप्रभात मिथिला के संग अपने सबके रेडियो सीट पर उपस्थित भ चुकल छी। हम छी दीपेंद्र सिंह, तहिना हमरा सबके प्राविधिक रूपेण संग दऽ रहल छथि प्राविधिक मित्र राजीव जी। कार्यक्रम सुप्रभात मिथिला एखन सँ अपने सब 8:20 धरि अपने सब सुनि सकै छी। हम सब नव अतिथि के संगे आइ स्टूडियो में उपस्थित भ चुकल छी अपने सबके रेडियो सीट पर। आइ खास कऽ कऽ महिला हिंसा संबंधी जे अभियान सब जारी छै, महिला हिंसा के गतिविधि, एकर नियंत्रण, एकर जे है से अनुगमन या एकर निरीक्षण या अइ के जे है से केना कऽ निराकरण सब कयल जा सके, अइ सब पर रहि कऽ हम सब चर्चा पर चर्चा करब। अइ वास्ते हमरा सब के स्टूडियो में हम सब आमंत्रित कयने छी जे लैंगिक हिंसा नियंत्रण जिला समन्वय समिति धुनसा के संयोजक सेहो छथि आ इनकर जे है से लंबा अनुभव सेहो छनि। पूर्व प्रहरी सहायक निरीक्षक जे महिला अधिकृत भऽ कऽ सेहो काज कऽ चुकल छथि सुभद्रा आले जी छथि, जे अपने के इनकर जे अखन लैंगिक हिंसा नियंत्रण कार्यालय समन्वय समिति जिला प्रहरी कार्यालय के हाता भीतर में कार्यालय छनि। आ तहिना ओरेक नेपाल के सुरक्षा गृह इंचार्ज निर्मला काफले जी, अपने दुनू गोटे के स्वागत है हमरा सबके कार्यक्रम सुप्रभात मिथिला में।
धन्यवाद।
सुप्रभात मिथिला के संगे आइ हम सब जे है से सोलवना एखन जे है से नवम्बर 25 से 10 December धरि अंतर्राष्ट्रीय स्तर तक में जे है से धुनसा सहित अपने के महिला हिंसा विरुद्ध के 16 दिन में अभियान सब जारी छे। सुभद्रा जी, की सब एखन सब जारी छे अपने सबके जे है से अपने दुनू गोटे से, ओना सुभद्रा जी से शुरुआत करै छी आ ओना हमरा सबके श्रोतागण, आब जे है से हमरा सबके कार्यक्रम नेपाली में रहत एहि दुआरे कि हमरा सबके किछु भाषा सबके सेहो कठिनाइ छै, ताहि दुआरे सुभद्रा जी अहिले जुन तपाईँहरूको महिला हिंसा विरुद्धको 16 दिने अभियान जुन धुनसामा पनि जारी छ, यो अन्तर्राष्ट्रिय स्तरमै भइरहेको अवस्था छ, के छ धुनसामा के भइरहेको छ, के श्रोताहरूलाई जानकारी गराइदिनुहुन्छ कि?
धन्यवाद दिपेन्द्रजी। सर्वप्रथम त यहाँलाई धेरै धेरै यो रेडियो जनकपुरलाई धेरै धेरै धन्यवाद यो आयोजकतर्फलाई। म यहाँ हामीलाई यहाँ बोलाएर यो श्रोतागणसँग हाम्रो यो महिला हिंसा सम्बन्धी चाहिँ सुन्ने सुनाउने मौका दिनुभएकोमा धेरै धेरै धन्यवाद छ। र अहिले हामीले चाहिँ कार्यक्रम यो 16 दिने अभियानमा चाहिँ हामीले महिला हिंसा विरुद्ध हामीले विभिन्न भिडिसीहरूमा गएर अथवा सहरी निकाय र भिडिसीमा गएर चाहिँ यो महिला हिंसा विरुद्ध चाहिँ न्यूनीकरण गर्नको लागि चाहिँ हामीले सडक नाटक अन्तर्क्रिया समुदायमा गएर गर्ने अहिले सुरुवात गरिरहेका छौँ। र यो जनकपुर सहरी निकायमा नि अहिले हामीले चाहिँ यो के अरे 19 गते व्यापञ्चको दिनै पारेर एउटा स्टल पनि राख्ने गरेका छौँ, हामीले त्यो तयारीमा छौँ।
निर्मलाजी, तपाईँहरूको जुन कार्यालय ओरेक नेपाल यहाँ धुनसामा निकै सशक्त गतिविधि गर्दै आएको छ होइन, विभिन्न गाविसहरूलाई लक्षित गरेर नै गरिरहेको छ, हजुरहरूको के छ त्यहाँ अहिले यो 16 दिने अभियान अन्तर्गत के कार्यक्रमहरू राख्नु भएको छ, कस्तो अवस्थामा गइरहनु भएको छ?
हजुर, धन्यवाद यहाँलाई। हामीले 16 दिने अभियान अन्तर्गत यो महिलामाथि हुने हिंसा विरुद्धका हरेक कार्यक्रमहरू, सडक नाटक छ, हामीसँग अन्तर्क्रिया छ, गाउँ यो गाउँ लेभलमा अगुवा जातीय अगुवाहरूसँग अन्तर्क्रिया कार्यक्रम छ, युवाहरूसँग छ, र यो 16 दिन चाहिँ हामीले विभिन्न कार्यक्रमहरू गरेर मनाइराखेका छौँ। यसमा चाहिँ मुख्य गरेर महिलाका हिंसा, महिलामाथि हुने सबै खाले हिंसाहरूबाट प्रभावितहरूसँग विशेष गरेर भेटघाट गरेर र त्यसलाई न्यूनीकरण गर्न कसरी सकिन्छ भन्ने विषयलाई चाहिँ हामीले अगाडि सारिएको छ।
जसरी तपाईँहरू एउटा घटनालाई उजागर गर्नुहुन्छ, महिला हिंसालाई खास गरी फोकस गरेर कार्यक्रम गर्नुहुन्छ नि, त्यसमा कसरी ती महिला हिंसा भएको छ या महिला हिंसा नै हो या तपाईहरुसँग कसरी आइपुग्छन् ती पीडित महिलाहरु कसरी ल्याउनुहुन्छ
त्यो त एकातिर जनचेतना फैलाउने काम पनि लामो समयदेखि भइराखेको छ र अर्कोतिर प्रहरीमा पनि हामीहरु सँगै सहकर्मी साथीहरु रहनुहुन्छ र उजुरी परेको अवस्थामा गाबीसमा खासै उजुरी पर्ने अवस्था हामीले पनि पाएका छैनौ नजिकैका चौकीहरुमा उपस्थित त्यहाँ आइसकेपछि त्यहाँबाट जिल्लामा महिला तथा बालबालिका सेवा केन्द्रमा पठाउँदा र कतिपय केसहरु चाहिँ त्यहाँबाट आउँछन् भने कतिपय केसहरु चाहिँ मुद्दाहरु त्यो घर हिंसा परेका कुराहरु चाहिँ गाउँमा जहाँ जहाँ हामीले कार्यक्रमहरु सञ्चालन गर्छौं पर्चा पम्पलेटहरु वितरण गर्छौं त्यसका आधारमा र कतिपय त यस्तै सञ्चार माध्यमबाट बोलिएका कुराहरुबाट लिएर नम्बरहरु टिपेर त्यसबाट पनि हामी कहाँ आइपुग्नु हुन्छ कतिपय प्रत्यक्ष रूपमा आउनु हुन्छ भने कतिपय चाहिँ अप्रत्यक्ष रूपमा आउने पनि गर्नु भएको छ र त्यसभित्र पनि एउटा मनोविमर्शकर्ताको हैसियतले पनि हामी त्यही बसेर पनि वास्तविकता के हो उहाँलाई कस्तो खालको हिंसा भएको हो भन्ने कुराहरु चाहिँ हामी आफू पनि अध्ययन गर्छौं र त्यसबारे जानकारी लिन्छौं कतिपय हिंसाहरु चाहिँ मलाई यो खालको हिंसा भएको हो भन्ने थाहा नपाउनेहरु पनि हामीसम्म आइपुग्नुहुन्छ
कसरी हिंसा भयो एउटा महिला हिंसा भयो भनेर हैन जस्तो अब उहाँ प्रहरी सहायक अधिकृत भएर पनि विभिन्न समयमा लामो अनुभव पनि छ उहाँ जिल्ला प्रहरीमै बस्दा महिला सेलमा निकै यस्ता घटनाहरूलाई उजागर गर्नुभएको छ छिनोफानो गर्नुहुन्छ कसरी सुभद्राजी यस्ता घटनाहरूलाई कसरी केलाउनुहुन्छ कसरी तपाईँहरू कहाँ आइपुग्छन् त
सर्वप्रथम त अघि निर्मलाजीले भन्नुभयो हामी चेतनामूलक कार्यक्रमहरू विभिन्न गाविसमा गएर गरेछौँ र प्रहरी र समुदायबिच हामीले चाहिँ गएर गर्दाखेरि चाहिँ उहाँहरूलाई एकदमै प्रभावकारी भएको हामी चाहिँ बुझ्दछौँ र उहाँहरूले प्रहरी कार्यालयमा हामीलाई सेवा दिने महिला प्रहरी पनि हुँदो रहेछ भन्ने कुरा चाहिँ एकदमै उहाँहरूले आशा राख्नुहुन्छ पहिलेको तुलनामा पहिले धेरै वर्ष अगाडिको तुलनामा महिला सेवा केन्द्र स्थापना नहुँदाखेरि चाहिँ के हुन्थ्यो भने त्यहाँ गएर हामीले न्याय कसरी पाउने हामी प्रहरीलाई जेन्ट्स प्रहरीलाई हामीले कसरी यो हाम्रो पीडाहरू भन्ने भन्ने कुरामा चाहिँ उहाँहरू अन्यल पर्नुहुन्थ्यो भने अहिले सेवा केन्द्र छ भन्ने उहाँहरूलाई पूर्ण जानकारी भएको अवस्था छ र उहाँहरूले हामीले त्यहाँ गएर हामीले इलाका स्तरमा भन्दा पनि त्यहाँ गएर हामीले न्याय पाउँछौँ भन्ने कुरा भएर जिल्ला प्रहरी कार्यालयसम्म अहिले स्वयं एक्लै पनि आउनु उहाँहरू सक्षम हुनुहुन्छ र इलाका प्रहरी कार्यालयमा तत्काल गरे पनि हामीले यहाँ चित्त बुझ्दैन हामीलाई सेवा केन्द्रमा चाहियो हामीलाई महिला प्रहरीबाट पुग्नु पऱ्यो भन्ने उहाँहरूको इच्छा हुन्छ र त्यहाँ आइसकेपछि हामीले कस्तो खालका हिंसा हुन्छन् त्यो हिंसालाई चाहिँ हामीले कसरी उहाँलाई न्याय दिने त्यो पछिलाई चाहिँ हामी यो सञ्जालहरू हामी सम्पूर्ण मिलेर सङ्घ संस्था सबै कुरा जान मिलेर समुदायका व्यक्तिहरू पनि राखेर उहाँहरूलाई कसरी न्याय दिँदाखेरि राम्रो हुन्छ त्यो तरिकाले चाहिँ हामीले उहाँहरूलाई न्याय दिन्छौँ आफ्नो कार्यालय जिल्ला प्रहरी कार्यालयबाट हुने कुराहरू जिल्ला प्रहरी कार्यालयबाट अनि त्यसबाट नभएमा उहाँहरूलाई कुन न्यायालयमा जानुपर्छ त्यो सुविधाहरू हामीले आफ्नै हाम्रो सञ्जालका वकिल साहबहरू हुनुहुन्छ जारी लेखेर फ्री निशुल्क लेखेर उहाँहरूलाई त्यो निकायसम्म पुर्याएर त्यहाँसम्म पुर्याएर न्याय पाउने सुविधाहरू हामीले सकेसम्म उहाँहरूलाई रुएर आएको व्यक्तिलाई चाहिँ हँसाएर पठाउनेसम्म हामीले गरेको
मतलब हजुरले भन्नुपर्ने जो इलाका स्तरमा जुन हुनुपर्ने हो खासमा जहाँ सम्बन्धित गाविस मानौ यहाँबाट 20 किलोमिटर पर कुनै घटना भयो त्यो महिला आइपुग्नलाई कति कुरा के हुन्छ नि हिंसा भएका या केही त्यस्ता हिंसाका गतिविधि भएका कुराहरू आउँदा आउँदै बिचै बाटोबाट हराउने पनि हुन्छ नि ती कुराहरूलाई त्यही स्तरसम्ममा तपाईँहरूको कुनै त्यस्ता होला इकाइ होला त्यसबाट तपाईँहरूलाई सहज होस् तपाईँहरू कहाँ आउन ती पीडित व्यक्तिहरूलाई सजिलो होस् होइन त्यसका लागि इलाका स्तरहरूमै विभिन्न सङ्घ संस्था मार्फत होस् या तपाईँहरूको जुन इलाकाहरूलाई किन त्यति प्रभावकारी रूपमा काम दिन सकिरहेको छ
अहिले हालसाल हामीले त्यो पनि गर्दैछौँ किनभने हामी दुईवटा इलाकामा ढल्केबर र मैनानगर उपसञ्जाल पनि गठन भइसकेको छ र इलाका हाम्रो यो छवटा इलाका क इलाका भन्छ त्यसमा चाहिँ हाम्रो महिला प्रहरीहरू पनि हामीले राखिसकेका छौँ महिला सेल स्थापना भनेर त्यहाँ पनि भइसकेको छ र त्यहाँ चाहिँ हामी उपसञ्जाल पनि गठन गरिसकेका छौँ त्यहाँ उपसञ्जाल उहाँलाई सहजपूर्ण वातावरण होस् त्यहाँबाट यहाँ आउन जिल्लासम्म आउनलाई धेरै कठिनाइ हुन्छ एउटा पीडित महिलाले यहाँसम्म ल्याउनलाई भोलि छलफल गर्नको लागि विभिन्न किसिमका धान चामल मकैदेखि बेचेर यहाँ आइपुग्नु पर्ने हुन्छ खाजा नास्ता गाडी भाडा गरेर आउनुपर्ने त्यस्तो अवस्था नआओस् भनेर हामीले उपसञ्जालहरू गठन गरिसकेका छौँ र उहाँहरूलाई अहिले उपसञ्जाल गठन गरेको इलाकादेखि यहाँ आउन कुनै पनि केस अहिले आउनु आएको छैन जिल्लासम्म र अहिले फेरि हामीले विभिन्न अन्य इलाकाहरूमा पनि त्यो प्रयास जारी नै छ हामी तत्कालै हामी गर्दैछौँ
निर्मलाजी हजुरहरुको जुन ओरेक नेपाल संस्था छ गाउँ गाउँमा छिरेको छ, गाउँ गाउँमा तपाईहरुको संगठन छ, गाउँ गाउँमा युवा महिलाहरुलाई लक्षित गर्दै प्रोग्राम चलाउनुहुन्छ, कसरी ल्याउनुहुन्छ? एउटा जुन अहिले जिल्लामा आउँदाखेरि या ती पीडित महिलाहरुलाई तपाईहरुकै सुरक्षा जुन एउटा सेफ हाउस छ त्यहाँसम्म आइपुग्दा कसरी ल्याउन सक्नुहुन्छ? सबैजनाको पहुँच भइरहेको छ त्यस्तो
यस्तो हुन्छ। त्यसमा चाहिँ कतिपय अवस्थामा हामीले पनि घटनाहरू अध्ययन गरिसकेपछि हामी फेरि त्यही घटनास्थलमै गएर पनि घटनाहरूको अध्ययन गर्छौँ र कतिपय अवस्थामा चाहिँ अलपत्र परेर घरबाट निस्किसकेको हुन्छ र कसैले भनिदिएर पनि आइपुग्नु भएको हुन्छ भने कतिपय अवस्थामा चाहिँ जहाँ समुदायमा युवा समूहहरू छ, महिलाहरूको फेडरेसनहरू छ, यिनीहरूको पनि अगुवा महिलाहरू कसैलाई उहाँलाई जसलाई विश्वास लाग्छ उहाँसँग केही सल्लाह लिएपछि हामीसँग आइपुग्नुहुन्छ र उहाँहरूले जब हामीसँग आइसकेपछि एउटा बस्ने बासको व्यवस्थाले गर्दाखेरि चाहिँ ठुलो राहत पाएको कुराहरू पनि कतिपय ठाउँमा गर्नुहुन्छ। कतिपय दिदीबहिनीहरू घरभित्र भएका हिंसाले गर्दाखेरि न बाहिर बोल्न सक्नुहुन्छ, न काहीँ गएर बस्न सक्नुहुन्छ, न आफन्त नै कोही बस्ने ठाउँै नभएको दिदीबहिनीहरू पनि कहिलेकाहीँ आएर केही दिन मनोविमर्श लिएर त्यस पछाडि शान्तिपूर्वक घर फर्केको अवस्था पनि छ। त्यस्तामा न घरमा काहीँ गएर घटनाहरू डकुमेन्ट गरेको अवस्था हुन्छ, न कसै सम्बन्धित सुरक्षा निकायहरूसँग गएको हुन्छ। उहाँ आफ्नो लागि कसरी व्यवस्थापन गर्छु म घरभित्र पनि, मलाई हिंसा भएको छ, यो हिंसा थाहा पाएँ तर यसलाई कसरी व्यवस्थापन गर्नुपर्छ भन्ने विषयलाई समेत लिएर सुरक्षा गृहमा आउने भएकोले केही दिनको आवासपछि, केही दिनको मनोविमर्शपछि, केही दिनको कानुनी जानकारीपछि कानुनी रूपमा हामीहरू परामर्श दिन्छौँ, आवासको व्यवस्था गर्छौँ। यी व्यवस्थाले गर्दाखेरि चाहिँ केही दिन पछाडि मेरो पनि यो राइट रहेछ, मलाई यो खालको हिंसा भएको रहेछ र मैले यसरी लड्न पनि जान्नु पर्दो रहेछ, मैले यो खालको वातावरण बनाएँ भने यो हिंसाबाट मुक्त हुन्छ भन्ने ज्ञान लिएर फर्किँदाखेरि पनि कतिपयको घरमा चाहिँ अव्यवस्थित भएको परिवारलाई व्यवस्थित गर्न सक्नुभएको छ। यसलाई हामीले यसै गरेर हामीले यहीँबाट खोजेरै ल्याउँछौँ आवासमा बस्नको लागि, होइन आवासको आवश्यकता छ भने सम्बन्धित ठाउँबाट पनि पठाउनुहुन्छ, प्रहरीबाट पनि पठाउनुहुन्छ, विभिन्न सङ्घ संस्थाहरूले पनि पठाउनुहुन्छ, जहाँ अप्ठ्यारोमा पर्नुभएको छ हामीसँग केही दिन रहने वातावरण त्यो तरिकाले पनि होइन।
हजुरहरूले जुन बासको व्यवस्था गर्नुपर्छ सेफ हाउसमा महिलाहरू पीडित महिलाहरूलाई राख्नुहुन्छ, त्यो क्रममा भन्नुभयो विभिन्न तपाईँहरूले मनोविमर्शको कुराहरू उनीहरूलाई दिने, त्यसबाट उनीहरू महिलाहरू निस्किएपछि के लिएर जान्छ? एउटा उसको आफ्नै एउटा हिम्मत भएर होइन, या उसको जुन लड्ने क्षमता हुन्छ या बाहिर ल्याउने कुराहरू, किनभने जति बेला उनीहरू आउँछ डराएको अवस्थामा आएको हुन्छ, भोलि गएर के हुन्छ सेफ हाउसबाट गएपछि उनीहरूलाई विभिन्न धाक धम्की देखाउने, विभिन्न प्रलोभनमा पारेर कति मुद्दाहरूलाई तुहाएको अवस्थाहरू पनि छ। सबै घटनाहरूमा त्यसरी तपाईँहरूको जुन भूमिका हुनुपर्ने हो त्यसलाई पनि गौण गर्ने विभिन्न प्रेसरहरू पनि त हुन्छ नि, त्यसलाई कसरी
यस्तो हुन्छ? हामीहरू पीडित जसलाई प्रभाव परेको छ हिंसाबाट जो प्रभावित हुनुहुन्छ उहाँहरूको आफ्नो इच्छाले काम गर्न दिन्छौँ। हामीहरू यही गर त्यही गर भनेर कसैलाई पनि भन्दैनौँ। उहाँहरूलाई के गराउँछौँ भने तपाईँहरूको हिँड्ने बाटो यति हुन्छ, कानुनी रूपमा यति सुविधा पाउनुहुन्छ, हामीले गर्ने सहयोग भनेको यति हो भन्ने कुराहरूलाई गरेर जुन मनोविमर्श उहाँहरूलाई दिँदाखेरि अलिकति आँट जाँगर केही उदाहरणहरू छन्, हामी उहाँहरूसँग प्रत्यक्ष हजुरहरूलाई चाहनु नि भेटाउन नि सक्छौँ कि यस पछाडिको जिन्दगी म चलाउने थिइनँ, म यस पछाडिको बाटो मैले केही देखेको थिइनँ, अन्त्यमा मैले यो संसार छोड्नु पर्थ्यो तर अब बाँच्ने रहर जागेको छ भन्ने दिदीबहिनीहरू पनि प्रत्यक्ष हुनुहुन्छ यहाँनिर। त्यसले गर्दा के देखिन्छ भने सुरक्षा आवासमा बसिसकेर मनोविमर्श पाइसकेपछि तुरुन्तै हुनेवाला छैन, यो पटक पटक गर्नुपर्ने अवस्था नि छ। तर पटक पटक टाढादेखि आएर मनोविमर्श लिनलाई पनि गाह्रो छ, त्यही भएर हामीहरू कतिपय फिल्डमा चाहिँ त्यही खालको कुराहरू गर्छौँ जसले शक्ति बढोस्, हामीले गरेका महिलाहरूले गरेका गल्तीहरू पनि त्यसमा आफूले स्वीकार्ने र कसरी त्यसलाई सहज तरिकाले वातावरण घर व्यवहार चलाउन, आफ्नो परिवार चलाउन, आफ्नो समाज चलाउन र त्यहाँको अगुवा व्यक्तिको रूपमा रहनलाई, हिंसामा लड्नलाई कसरी सकिन्छ, सङ्घर्ष गर्ने कुराहरूमा आँट लिएर जानुहुन्छ र ती आँटहरू एकैताल लिएका आँटहरूले सम्भव छैन सबै कुराहरूमा र पटक पटक दोहोरिन्छन् त्यस्ता कुरामा। कतिपय अवस्थामा भने कतिपय आवासमा आउनुभएका दिदीबहिनीहरूले चाहिँ कानुनी रूपमा मुद्दा दर्ता गरेर त्यस पछाडि पुनस्थापन भएको अवस्था पनि छ र केही अहिले तत्कालैका केही दिदीबहिनीहरू हुनुहुन्छ जसलाई हामीले हाम्रो संस्थाबाट गर्ने सहयोग को अलावा अन्य सङ्घ संस्थाहरू अब महिला तथा बालबालिका कार्यालय छ, कानुनी रूपमा हामीसँग निशुल्क लयर हुनुहुन्छ, त्यो तरिकाले पनि उहाँहरूलाई त्यो पहुँचसम्म पुर्याएर पुनस्थापना गर्ने वातावरणसम्म चाहिँ हामी बनाएका छौँ।
म सुभद्राजीसँग जान चाहन्छु, होइन, खासमा जुन यहाँ अहिले जिल्ला प्रहरी हाताभित्र तपाईँहरूको जुन कार्यालय छ, यसमा कतिको आउने सङ्ख्याहरू के छ? तपाईँहरूको जुन पीडित व्यक्तिहरू महिला हिंसामा परेका, अहिले वैदेशिक रोजगारको अवस्था पनि निकै बढेको छ, यसले गर्दा पनि हिंसाहरू बढेको छ, यसमा कसरी तपाईँहरूको कहाँ कस्तो रूपमा कस्ता कस्ता गतिविधिका घटनाहरू आइरहेका छन् अहिले?
अहिले चाहिँ यो वैदेशिक रोजगारको भन्नुपर्दाखेरि चाहिँ अलिकति घर परिवारबाट गार्जियन अभिभावकबाट पनि अलिकति उहाँलाई काउन्सिलिङ राम्रोसँग अलिकति उहाँलाई गर्नुपर्ने अनिवार्य नै छ। र बिहा गरेर एक महिना नहुँदाखेरि अब उहाँलाई विदेश जानुपर्ने घर अभिभावकको जोड छोरामाथि, छोराले विदेश जानुपर्ने कमाउनु पर्ने, घरमा बसेका परिवारले अलिकति पीडा सहेर बस्नुपर्ने, पीडा सहँदा सधैँ घरबाट बाहिरिएर निस्केकाहरू धेरै आएका छन्। र त्यस्तो व्यक्तिहरूलाई चाहिँ हामीले जिल्ला प्रहरी कार्यालयमा आइपुग्दाखेरि हामीसँग कन्ट्याक्ट हुन्छ, त्यसमा चाहिँ हामीले उहाँलाई दुवै पक्षलाई झिकाउँछौँ वास्तविक के हो, अलिकति उनीहरूलाई चाहिँ महिलालाई चाहिँ तत्कालै अलिकति नराम्रो आलोचना लाग्ने, त्यसमा चाहिँ वैदेशिक रोजगारको चाहिँ एकदमै आलोचना लाग्ने हुन्छ, कतिपय कमी कमजोरी पनि छ भने कतिपय चाहिँ निर्दोष महिलाहरू पनि चाहिँ धेरै छन्। त्यसमा चाहिँ हामीले वास्तविक निर्दोष दोषीको निर्दोषको भनेर उसको पुनस्थापना चाहिँ त्यही घरमा बसाउने नै हामीले एकदमै कोसिस गरेका छौँ। कति दुईवटा बच्चा छोडेर पनि हिँडेका हुन्छन्, कुनै बच्चा नभएर बाहिर घर बाहिरै पनि हुन्छन्, सबैलाई उहाँहरूलाई चाहिँ कस्तो कस्तो अवस्थामा कसरी पुनर्स्थापना गर्ने भन्ने कुरा हुन्छ। जस्तो अहिले हाम्रो निर्मल म्याडम भन्नुभयो, हामीले त्यहाँ जिल्ला प्रहरी कार्यालयमा राख्न नसक्ने अवस्था, केस नसल्टिन जेलसम्म, उनलाई घर फर्किन नजेलसम्म हामीले सेफ हाउसमा पठाउने गरेका छौँ। सेफ हाउसमा राखेर उहाँलाई कसरी कानुनी प्रोसेसमा उसलाई पुनस्थापना, उसको घरमा पुनस्थापना गर्ने, त्यो अनुसारले हामीले गरिरहेका छौँ। र अहिले बढी मात्रामा चाहिँ वैदेशिक रोजगारको साथसाथै किशोर किशोरी भाग्ने चाहिँ एकदमै प्रवृत्ति बढेको छ।
किशोर किशोरी कस्तो कस्तो भाग्ने?
जस्तो उमेर नपुगेका अब 5 कक्षादेखि लिएर 9 कक्षा 10 कक्षासम्मका बच्चाहरू चाहिँ भाग्ने प्रयास एकदमै प्रवृत्ति बढेको छ। दिनमा 2टासम्म उजुरी पर्न आउने हुन्छ हाम्रो जिल्ला प्रहरी कार्यालयमा, 2टा पर्ने आउनुहुन्छ। अब त्यसमा चाहिँ कस्तो भने अभिभावकले, केटी पक्षको अभिभावकले चाहिँ अपहरण मुद्दा भनेर आएको हुन्छ, लास्टमा दुवै पक्षलाई केटाकेटी हामीले उपस्थित गराएर त्यहाँ सोधपुछ गर्दाखेरि केटीको मन्जुरीले हिँडेको हुन्छ। अब मन्जुरीले हिँड्दाखेरि उमेर पुगेका हुँदैन, उनीहरूको आफ्नो आफ्नो अभिभावकलाई हामीले सचेतना, त्यहाँ काउन्सिलिङ गरेर उनीहरूलाई सचेतना गरेर हामीले जिम्मा लाएर पठाउने गरेका छौँ। र त्यसमा पनि घरेलु हिंसामा अब कति घरेलु हिंसा भनिएको छ, कुटपिट भएको छ, दाइजो सम्बन्धी पनि एकदमै छ। अब त्यहाँ कुटपिट त भएको छ, के कारण छ, कारण आउँदाखेरि दाइजो पनि छ, एउटा साइकल नदिएको कारणले पनि छ, एउटा घडी नदिएको कारणले पनि छ, एउटा पलङ नदिएको कारणले पनि, तेरो बुवाले पलङमा सुत्न गयो भने तेरो बाउले पलङ दिएको छ र भन्ने भुइँमा सुत्नुपर्ने अवस्था छ, साइकलमा चढ्न खोज्यो भने तेरो बाउले दिएको साइकल छ र भन्ने कुराहरू लिएर उनीहरूले हिंसा भोग्नु परेको महिला धेरै नै छन्। त्यस्ताहरूलाई चाहिँ बोलाएर हामीले फेरि पुनः यस्तो पीडाहरू नहोस् भन्ने कति धेरै पक्षलाई चाहिँ हामीले पुनस्थापना गरेका छौँ, र केही पक्षहरू चाहिँ अलिकति पटक पटक हामीले गर्नुपर्ने अवस्थाहरू हुन्छ।
हजुर 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 निर्मलाजी, तपाईँहरूको जुन संस्था गाउँ गाउँमा भए पनि यस्ता गतिविधिहरू बढ्यो नि, फेरि बाल विवाह होइन, त्यसपछि अब दहेजी प्रथाहरू बढिरहेको छ, यसमा तपाईँहरूले जुन गर्नुपर्ने खासमा जुन सशक्त भूमिका हो त्यो घट्या हो, कि तपाईँहरूले जुन गरिरहनु भएको छ त्यो अभियान त्यो बुझ्न नसक्या हो, के हो, किन यसरी फेरि बुझ्नु पर्यो नि, तपाईँहरूको विभिन्न गतिविधि भइरहेछ, बालबच्चाहरूलाई पनि तपाईँहरूले केन्द्रित गर्नुपर्ने हो, तर प्रेम विवाह बढेको, उमेर नपुग्दै भागेको, दहेजको लागि पीडा दिएको, सानोतिनो कुराहरूको लागि पीडा भइरहेको अवस्था, जसरी सुभद्राजीले भन्नुभयो नि, के भइरहेको छ, कसरी तपाईँहरू यसलाई लिनुहुन्छ?
यसलाई हामीले सकारात्मक रूपमा हरेक कुराहरू लिनुपर्छ। अहिले घटनाहरू बढेका भन्नुभन्दा पनि भएका घटनाहरू बाहिर आउने क्रम जारी छ, बाहिर आउने क्रम बढेको छ, यो एउटा चाहिँ जनचेतनाको कारणले नै हो। अर्को के छ भने बाल विवाह, बाल प्रेम विवाह र दाइजो यो सँगसँगै जोडिएको अवस्थाले गर्दाखेरि बालकैमा उमेर नपुगिकन बुवा आमाले विवाह गरिदिँदाखेरि चाहिँ त्यही उमेरलाई हुने तर मैले त्यो उमेर भन्दा बढी भइसकेपछि मेरो बहिनी 14 वर्षमा बुवा आमाले बिहे गर्दिनाखेरि कानूनले समातेन तर मैले 18 वर्ष हुँदाखेरि मैले आफूले प्रेम विवाह गरे मलाई समाउँछ कानून के हो त भन्ने कुराहरू युवा वर्गले बताउँछ जो प्रेम विवाह गरेर भाग्नु भएको छ तर सँगै के जोडिन्छ भने हामी यो जुन छ कानून छ हाम्रो बाल विवाह विरुद्धको कानून छ यो दाइजो विरुद्धको कानून छ यस्ता उमेर नपुगी विवाह गर्दाखेरि अनमेल विवाहका कुरा छन् बुवा आमाले 14 वर्षकोलाई 28-30 वर्षकोलाई विवाह गरिदिनुहुन्छ यसमा कसैले उजुरी गर्दैन यस्ता कुराहरूले गर्दाखेरि अलिकति हाम्रो कानुनी रूपमा कार्यान्वयन फितलो भएर पनि यस्तो घटनाहरूमा न्यूनीकरण आउन कमी भएको न्यूनीकरण नआएको अवस्था छ भने अर्कोतिर अलिकति चेतनाको कारणले पनि बाहिर आउने कुराहरू त हुन्छन् तर घरेलु हिंसाका कुराहरू जति चेतनाका कारणले बाहिर आएका छन् यी बाल विवाह यो प्रेम विवाहका कुराहरूमा चाहिँ एउटा अभिभावकले अभिभावक आफू बनेर त्यसको भूमिका निर्वाह गतिले नगर्दाखेरि नि हाम्रा बालबालिकाहरू प्रेम विवाह गर्न गइरहेका छन् बाल विवाह भइरहेको छ त बाल विवाह रोक्नका लागि हामीले जब जब पाइला जहाँ जहाँ उठाउँछौँ त्यहाँ त्यहाँ अभिभावकहरूले आएर रोक्नुहुन्छ किनकि मेरो छोरीको भोलि बिहे हुँदैन अहिले भइरहेको राम्रो केटो पाएको तपाईँहरूलाई किन चासो पर्यो
हामी त्यसमा जोड्छौँ होइन अहिले हाम्रो समय पनि सानो ब्रेकको भएको छ अब यो सानो ब्रेकपछि हामी पुनः तपाईँहरूसँग तपाईँहरूकै रेडियो सेटमा हामी सुभद्राजी र निर्मला काफ्लेज्यूसँगको संवादलाई अगाडि बढाउनेछौँ भन्दै तत्कालको लागि हामी ब्रेकतिर
अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो जनकपुर 97 मेगाहर्ज तपाईँकै रेडियो तपाईँकै आवाज
हजुर श्रोता मित्र विज्ञापनपछि पुनः हजुरलाई स्वागत गर्न चाहन्छु कार्यक्रम सुप्रभात मिथिलामा हामी महिला हिंसा विरुद्धको 16 दिने अभियान जुन ध्वंसासहित विश्वभर अहिले जारी रहेको छ यो डिसेम्बर 10 जारी रहन्छ यो अभियानमा यहाँका महिला हिंसा विरुद्धका अभियानमा लागेका विभिन्न सङ्घ संस्थाहरूमध्ये लैङ्गिक हिंसा नियन्त्रण जिल्ला समन्वय समिति ध्वंसा संयोजक सुभद्रा आलेजी हुनुहुन्छ उहाँ पूर्व प्रहरी सहायक अधिकृत या महिला सहायक अधिकृत भएर पनि लामो उहाँसँग अनुभव छ यो उहाँको कार्यालय अहिले जिल्ला प्रहरी कार्यालयको हाताभित्र रहेको छ भने उरेक नेपाल एउटा ध्वंसाकै चर्चित संस्था सुरक्षा गृह इन्चार्ज निर्मला काफ्लेजी हुनुहुन्छ विज्ञापनपछि पुनः तपाईँहरूलाई स्वागत गर्न चाहन्छु कार्यक्रममा र कार्यक्रमलाई म जोड्न चाहन्छु पुनः जुन प्रेम विवाह र जुन बाल विवाह सम्बन्धी भन्नुभयो निर्मलाजीले पनि भन्नुभयो एउटै कुनै गार्जनले यदि 18 वर्ष नपुग्दै 16 वर्षमै 15 वर्षमै 14 वर्षमै या 20 वर्ष तल मुनिकै होइन आफ्ना छोराछोरीलाई विवाह गर्छ भने सामाजिक रूपमा स्वीकार गर्ने यदि भागेर विवाह गर्यो भने त्यसलाई कानुनले समातेर होइन छुट्याउनेसम्मको प्रयास भएको छ र छुट्याइएकै छ कानुनी रूपमा के छ यस्ता किन यसरी हुने सामाजिक रूपमा गर्दाखेरि कानुन नलाग्ने या कानुन लाग्ने कुरा भए पनि त्यसलाई फितलो रूपमा लिने तर प्रेम विवाह भयो उजुरी दर्ता हुने बित्तिकै त्यसमा लागिपर्ने प्रहरी प्रशासन पनि के भइरहेछ किन यस्तो हुनुपर्ने अलि त यो अनमेल जस्तो पनि भयो नि यहाँ पनि
यो हामीले प्रहरी प्रशासनभित्रबाट गर्दाखेरि चाहिँ के हुन्छ भने हामीले कानुनैबाट चाहिँ हेर्नुपर्छ कानुनले के गर्छ भन्ने कुरामा त्यसमा सामाजिकतिर नगएर कानुनमै गर्ने अहिले 18 वर्षको बच्चाहरू 20 वर्षसम्म कानुन राखेको पनि उनीहरूकै लागि हो उनीहरूलाई मेच्योर होस् मेच्योर भइसकेपछि उनीहरूको भविष्यको लागि पछिको लागि राम्रो हुन्छ भन्ने त्यो पनि हो र यसमा कानुनले चाहिँ हामीलाई 18 वर्ष मन्जुरीमा भन्छ भने 20 वर्ष चाहिँ के अरे उनीहरूको मेन उसमा कानुनमा अपराध गरेको जस्तो भागेर अहिले हिँडेको छ उनीहरूले अब हिँडेपछि उनीहरूलाई 20 वर्ष बुवा आमाको मन्जुरीमा त 18 वर्ष गर्न पाइन्छ जुन दुवै पछिको गार्जेनकोले र उनीहरू आफू खुसी भएछ भने 20 वर्ष कानुन खोज्छ अघि नै निर्मला म्याडमले भनिसक्नुभयो अब त्यसो त अब 14 वर्ष 15 वर्षमा अब हामी हाम्रो नाति अथवा छोरालाई बिहे गऱ्यो भने हामी पुण्य पाउँछौँ मर्दाखेरि हामी पुण्य हुन्छौँ भन्ने समाजमा छ त्यो कानुनले अलिकति रोकेको हुँदाखेरि हामीले विभिन्न ठाउँमा त्यो रोकेको पनि छौँ हामीले 14 वर्षको बिहे गर्न लाग्दाखेरि हामीले रोकेको पनि छौँ त्यस्तालाई चाहिँ अब कि कानुनले नै 18 वर्ष ल्याएर 18 वर्षसम्म गर्न पऱ्यो त्यो नीति आउनु पऱ्यो त्यसमा कानुन त अहिले जसरी 18 वर्ष र 20 वर्ष लगाइदिएछ त्यो अनुसारले नै हामीले भित्र काम गर्दाखेरि चाहिँ उहाँहरूलाई अब विभिन्न छुट्याएर अभिभावकलाई जिम्मा लाउनु पर्ने अवस्था हुन्छ
जसरी अहिले बालबालिकाहरू नि पहिलाभन्दा पनि अहिले बढेकै अवस्था छ जुन प्रेम विवाह गरेर विद्यालयबाटै भाग्ने विद्यालयकै उसबाट जुन विद्यालय पढ्ने उमेरका विद्यार्थीहरू भागिरहेको अवस्था छ यस्तालाई जुन नियन्त्रण गर्नका लागि विद्यालयमै गएर तपाईँहरूले ओरिएन्टेसन गरिदिने गोष्ठी सेमिनारहरूबाट विभिन्न किसिमका जुन एउटा सन्देश जाओस् यसरी चाहिँ गर्न नहुने हो होइन त्यसरी केही गतिविधिहरू नेपाल प्रहरीका या ओरेक नेपालहरूको तर्फबाट केही छ भने
अहिले भर्खरै हामीले गरिरहेका छौँ यो सञ्जालले पनि हामीले विभिन्न स्कुल सम्पर्क कार्यक्रम भनेका छौँ लागु औषध सम्बन्धी पनि हामीले डग सम्बन्धी पनि गरिरहेका छौँ भिजुअलहरू पनि देखाइरहेका छौँ र अहिले यो महिला हिंसा सम्बन्धी चाहिँ हामीले 9 कक्षा 10 कक्षाको कुनै पनि भिडिसीमा जाँदा पनि स्कुललाई समेत समेटेर हामीले 9 र 10का बच्चाहरूलाई समेत गरेर हामीले समेटेर त्यो अन्तर्क्रिया भिडियो प्रदर्शन बाल विवाह गर्नुहुन्न भन्ने बहुविवाह गर्नुहुन्न भन्ने यस्तो प्रकारको अनि त्यसमा चाहिँ भिडियोमा चाहिँ धेरै प्रकारका हिंसा सम्बन्धी समेटेर घरले हिंसा गर्नु हुँदैन भन्ने कुराहरू चाहिँ हामीले सबै बोक्सीको आरोप लाउनुहुन्न दाइजो लिनु हुँदैन भन्ने कुराहरू समेटेर हामीले त्यो पनि हामीले गरेका छौँ बाल विवाह गर्दाखेरि सानैमा बाल विवाह गर्दाखेरि उसको ज्यानको खतरा हुने भन्ने कुराहरू सबै जानकारी गराएका छौँ र डग्स साथसाथै लिएर हामीले अहिले डग्सको एकदमै यो बच्चाहरू धेरै ऊ भएकोले डग्सको सम्बन्धी हामीले त्यो निःशुल्क सम्पर्क कार्यक्रमहरू अहिले गरि नै राखेका छौँ र अहिले जारी नै छ हामी गर्दै तत्काल फेरि गर्दैछौँ अहिले भर्खरै 1 महिना अगाडि पनि गरेका छौँ सरकारी स्कुलदेखि लिएर बोर्डिङ स्कुलहरू सबैमा हामी सहरी स्कुल र गाउँ स्कुल सबैमा गर्दै आइरहेका छौँ र गर्दैछौँ
निर्मलाजी तपाईँहरूको केही छ त्यस्ता प्रोग्रामहरू जसले गर्दा त्यहाँका छात्र छात्राहरूले केही बुझोस् होइन या वैदेशिक रोजगारमा जाँदा नै अघि नै भन्नुभयो कि हिंसाहरू बढेको छ ती वैदेशिक रोजगारमा जाने परिवारका सदस्यहरूलाई किन नबसेर होइन अन्तर्क्रिया गर्ने उनीहरूको घर दैलोसम्म पुगेर जो विदेश गएका छन् उनीहरूका श्रीमती उनीहरूका आमा बुवाहरूलाई राखेर किन न अन्तर्क्रिया गरिदिने त्यसबाट त मान्छे सहज हुन्छ नि भएका पीडाहरू पोखलान् आफ्ना पोखेपछि केही तपाईँहरूको पनि जिज्ञासा आउँछ केही त्यहाँ सल्लाह सुझाव आउँछ त्यसबाट त न्यूनीकरण हुने हो नि त्यो कार्यक्रमहरूमा नजाने अन्तर्क्रिया गोष्ठी सेमिनार मात्रै जिल्ला स्तरमा गरिदिने यो त भएन नि
हस् यहाँहरूले भनेका कुरालाई उठाउनै पर्छ तर यहाँहरूले के नबुझिदिनु भयो भने यो जिल्ला स्तरका कार्यक्रमहरू यसपालि हाम्रो एकदमै न्यून छ दुईवटा जति जान्छौँ छ र अरू सबै हाम्रो गाउँ लेभलमा छ अनि यो विवाहका कुरालाई लिएर दाइजोका कुरालाई लिएर बाल विवाहका कुरालाई लिएर हामीले स्कुल शिक्षा भनेर कार्यक्रम विद्यालयमा पनि चलाउँछौँ र युवा क्लबहरूमा पनि सञ्चालन गरेका छौँ जहाँ जहाँ हामीले काम गरेका छौँ त्यो ठाउँमा यो अनिवार्य लागू पनि भएको छ र त्यस्ता कार्यक्रमहरूले पोजिटिभ रूप पनि लिएको छ अर्को रह्यो वैदेशिक रोजगारको लागि कुरा गर्ने हो भने हामीले जब बाल विवाह रोक्दैनौँ वैदेशिक रोजगार मलाई लाग्छ त्यति सजिलो रोकिने अवस्था छैन बाल विवाह पछाडि एकातिर वैदेशिक रोजगारमा जानका लागि हामी डोर भिजिट पनि जान्छौँ वैदेशिक रोजगारमा गएका परिवारसँग बुवा आमासँग पनि भेट्छौँ जान लाग्दा पनि भेट्छौँ र हामीसँग कुन कुन देशमा जाँदा के भाषा सिकेर जानुपर्छ तालिम लिएर जानुपर्छ भन्ने कुराहरू पनि गर्छौँ तर विशेष गरेर अहिले हाम्रो चाहिँ दाइजो विरुद्धको अभियान धनुषामा सञ्चालित छ त्यसका आधारले पनि ती सबै कुरा जोडिँदाखेरि जब बाल विवाह हुन्छ बाल विवाह भइसकेपछि उसले एक किसिमले हाम्रो सामाजिक परम्परा अनुसार श्रीमानले चाहिँ श्रीमती पाल्नुपर्छ भन्ने यो भनाइले गर्दाखेरि पनि उसले अब म म्याच्योर भइसकेँ भन्ने हुन्छ र कतिपय अवस्थामा उमेर बढाएर बुवा आमाले नै उमेर बढाएर नागरिकता बनाएर वैदेशिक रोजगारको लागि पठाउनुहुन्छ वैदेशिक रोजगारमा पठाउँदाखेरि 17-18 वर्षको मान्छेलाई 20-21 वर्षको उमेर बनाइन्छ र त्यो उसले आफू परिपक्व भइ नसकेको अनुभव हुन्छ 14-15 वर्षको महिला छोरी मान्छेसँग विवाह गरिदिएको हुन्छ जोसँग ऊ एउटा दाम्पत्य जीवन भनेको दुवैसँगै रहने रहरहरूका कुराहरू पनि मेटिँदै लगत्तै विवाह पछाडि वैदेशिक रोजगारमा गएको हुन्छ त्यसमा मैले दाइजोलाई कसरी देखेको र जोडेको छु भने वैदेशिक रोजगारमा जानु चाहिँ घर परिवारमा विवाह गरेको खर्चहरू तिर्न, भाइ बहिनीहरूको विवाह गरेको खर्चहरू तिर्न, दिदीहरूलाई विवाह गर्नुपर्ने छ भने त्यो विवाह गर्नका लागि भनेर वैदेशिक रोजगारमा जानुपर्छ। त्यही वैदेशिक रोजगारमा जानका लागि त्यत्रो बाल्य अवस्थादेखि बनाउनु पर्छ, घर परिवार समेत बिग्रिन्छ जब उमेरको अपरिपक्व विवाह गरेको हुन्छ, घरमा परिवारसँग मेलमिलाप हुँदैन, विदेशमा छोरा गइसकेपछि उसको खासै घरमा मान्यता पनि हुँदैन, बुहारीको चाहिँ काम गर्ने, यो गर्ने, त्यो गर्ने, एक पैसा उसलाई खर्च नगर्ने, गर्दाखेरि म के का लागि हुँ त भन्ने त्यता सोच्ने पनि हुन्छ, र जब बिहे गर्ने उमेर हुन्छ त्यतिखेर भत्ताभुङ्ग घर भइसकेको अवस्था पनि देखिन्छ। त्यसैले गर्दाखेरि हामीले बाल विवाह रोक्यौँ भने हामीलाई बाल विवाह पछि वैदेशिक रोजगारमा जानु प्राय गरेर भनेको कुरा ऋण तिर्नका लागि हो, दाइजो प्रथा रोकियो भने ऋण तिर्नका कुराहरूले गर्दाखेरि वैदेशिक रोजगारमा जानु पर्दैन। अनि अर्को सँगै के छ भने वैदेशिक रोजगार भनेर प्लेन चढेर उडेर गएको ठाउँलाई मात्रै मान्यता धेरै दिइन्छ, यी इन्डियामा गइन्छ, यी नजिकै गइन्छ, चाइनाको बोर्डरमा नजिकै गएर काम गरेको अवस्था छ, त्यस्ता अवस्थामा अप्ठ्यारोमा पऱ्यो भने पनि त्यहाँको बारेमा केही पनि कसैले जानकारी लिँदैन। र वैदेशिक रोजगारमा जाने जो व्यक्ति हुनुहुन्छ ऊ आफू परिपक्व नहुने एकातिर, अर्कोतिर परिपक्व भएको मान्छे छ भने पनि घर परिवारको मात्र कुरा सुन्ने र आफ्नो परिवारको कुरा नसुन्ने, आफ्नो श्रीमतीको कुराहरू नसुन्ने ले गर्दाखेरि चाहिँ एकातिर घरमा वैदेशिक रोजगार गएकै कारणले घर बिग्रेको भन्ने देखिन्छ। तर हाम्रो आफ्नो तरिकाको एउटा डकुमेन्टहरू छ, अध्ययन छ, त्यसका आधारले चाहिँ अधिकांश महिलाहरू अहिले, बालिकाहरू अहिले आफ्नो घर परिवारबाट हिंसामा प्रभावित भएका छन्, जसले हुरी बतास आउँदा, पानी आउँदा लुक्न भनेर, ओत्तिन भनेर हामी घरभित्र आउँछौँ, तर अधिकांश महिलाहरूलाई चाहिँ त्यही घर परिवारभित्रबाट हिंसा भएको हुन्छ, चाहे वैदेशिक रोजगार गएको निउले होस्, चाहे कुनै काममा गरेको निउले होस्। यस्तो गर्दाखेरि चाहिँ बाल विवाह न्यूनीकरण गऱ्यौँ भने दाइजोमा न्यूनीकरण हुन्छ, दाइजोमा न्यूनीकरण भयो भने वैदेशिक रोजगारमा जानेको सङ्ख्या न्यूनीकरण हुन्छ, जसले गर्दाखेरि शान्तिपूर्वक घर व्यवस्थापन गर्न सजिलो लाग्छ।
सुभद्राजी, जुन घरभित्रैको हुने हिंसाहरू छ नि, आफ्नै फ्यामिलीबाट, आफ्नै बुवाबाट, आफ्नै ससुराबाट, आफ्नै आमाबाट, दिदीबहिनीबाट या दाइ दाजुभाइबाट जुन घरेलु हिंसा भएपछि यो त एकदम भित्री हुने हो, परिवारभित्र हुने हो, यो यसलाई बाहिर उजागर गर्ने, घरभित्रैकै एउटा आफ्नै गार्जनको सामने बोल्ने हिम्मत नराख्नेहरूले तपाईँहरू कहाँ, पुलिस प्रशासन कहाँ हिम्मत खोलेर कसरी आउन सक्छ, आइरहेको छ त?
अब उहाँहरूले चाहिँ एक दुईचोटि चाहिँ पटक पटक अब एक दुईचोटि चाहिँ उहाँहरू धेरै सहेरै बसेको हुनुहुन्छ, उहाँहरूको त्यो जुन हामीसँग आइसकेपछि उहाँहरूसँग काउन्सिलिङ गर्दाखेरि बुझ्दाखेरि चाहिँ पटक पटक भइरहेको हुन्छ, अति भइसकेपछि जिल्ला प्रहरी कार्यालय ढकढकाउन आउनुहुन्छ, त्यसमा आइसकेपछि पनि हामीले उहाँहरूलाई कस्तो खालको हिंसा हो त, किन त्यो कारणहरू के हो त भन्दाखेरि त्यो यताउता घुमाएर त्यो दाइजो नै कुरा आउँछ, यताउता गरेर त्यो घरेलु हिंसामा दाइजोकै कुराहरू आउँछ, तेरो बुवाले यस्तो दिएन, यस्तो जग्गा दिन्छु भन्थ्यो, अथवा कुनै सामान दिन्छु भन्थ्यो, अथवा कतै कुनै नगदै दिन्छु भन्थ्यो, त्यो कुराहरू बाँकी रहेको कुराहरूले बढी चाहिँ मात्रामा घरेलु हिंसा चाहिँ त्यही कुरामा हुन्छ भने कतिपय अहिले वैदेशिक रोजगारको चाहिँ अलिकति बुहारीहरू कुनै त महिलाहरू अब बजार जानुपर्ने हुन्छ, घर परिवारमा कुनै अलिकति जान नसक्ने अवस्था भएका घरका बुढापाका आमा बुवा भएको ठाउँमा, सास ससुरा भएको ठाउँमा बाहिर जानुपर्ने हुन्छ, लु फलाना ठाउँमा गइस्, किन गएर आइस्, त कोसँग तेरो सम्पर्क छ भने आलोचनाहरू गर्ने, उसलाई आक्षेप लगाउने।
यस्तै हाम्रो ताजै घटना छ नि, एउटा यहाँ धुन्साको नजिकै पनि प्रेमनगर घटना, जुन हाम्रो धुन्सामै लास भेटिएको छ नि भर्खरै महिलाहरूको, हजुरलाई पनि थाहा होला होइन, त्यो घटनामा पनि हेर्दाखेरि के छ भने वैदेशिक रोजगारमा श्रीमान गएको होइन, घरकै मान्छेहरूबाट, आफ्नै देवरबाट विभिन्न पटकमा उसलाई विभिन्न किसिमका प्रलोभनहरू देखाएर उसलाई अहिले सुन्नमा आएकोमा यौन हिंसाका घटनाहरू पनि गर्ने दबाब दिइरहेको अवस्थामा महिला नै मृत्यु भएको अवस्था छ, त्यो पनि रहस्य रूपमा छ होइन, त्यो पनि अहिले तपाईँहरूसँग आयो होला घटनाहरू, यी यस्ता न्यूनीकरण अन्तिम असह्य भएपछि घरेलु हिंसा पुलिस कहाँ आउने या त्यसबाट के हुने, मान्छे होइन आफू मरेर जाने वा अन्य ठाउँमा भाग्ने प्रवृत्तिहरू यसरी आउँछ, त्यो घरेलु हिंसालाई खासमा घरभित्र हुने हिंसाहरूलाई कसरी निराकरण गर्न कसरी सकिन्छ?
अलिकति त मलाई हामीलाई नै चित्त बुझ्दैन, किनभने यो घरेलु हिंसाको ऐनै फितलो छ, किनभने ल्याएर उसलाई ल्या उसलाई किनभने हामी पीडित आउँछ, प्रभावित व्यक्ति आउँछ, प्रभावित व्यक्ति आइसकेपछि पीडकलाई हामीले ल्याउनु पर्ने पक्राउ गर्नुपर्ने हुन्छ। 24 घन्टा भित्र उसलाई जहीँ साहब जस्तो गरेर बोलाउनु पर्ने हुन्छ। उसलाई थुन्न मिल्दैन। अब नथुनेपछि उसले सान के देखाउँछ भने प्रहरीमा लग्यो, मलाई कहाँ के गर्यो त, मलाई त आगे केही गरेन भन्ने कुराहरू त्यो ल्याएर अझ पटक पटक फेरि हिंसा अझै बढ्ने, त्यो चाहिँ एकदम
त्यति बेला उनीहरूको के मनोबल बढ्छ अनि अर्को पीडित पक्षलाई के भान हुन्छ भने समातिर त लग्यो अब केही गरेन अब म चाहिँ अब पछि पर्ने भएँ भनेर फेरि ऊ
हतासो पनि हुन्छ उहाँहरूको एकदम उहाँलाई एकदमै हामी मेरो कोही छैन सहारा जस्तो हुने हुन्छ। त्यस्तो अवस्थामा चाहिँ हामीले अलिक यो ऐनै कानुन चाहिँ अलिक दरिलो हुनुपर्छ यो घरेलु हिंसाको चाहिँ।
मैले निर्मलाजीलाई अलिक ऊ गरेँ, यस्तो अवस्थामा जुन फितलो भएको अवस्थामा होइन जसरी हाम्रो सुभद्राजीले भन्नुभयो, यस्तो अवस्थामा तपाईँहरूले एउटा मनोविमर्शकर्ताको हिसाबले कसरी ती घटनाहरूलाई केलाउनुहुन्छ र कसरी उनीहरूलाई मुटु दरो बनाउन, किनभने समातेर ल्याइन्छ पुलिस कहाँ आउँछ घन्टा नबित्दै त्यो मान्छे निस्केर जान्छ, पीडित पक्षलाई के भान्नुहुन्छ भने ए मान्छे छोडिदियो यो होइन, अब कति ठाउँमा त राजनीतिक प्रेसर पनि होला के होला होइन, त्यो त तपाईँहरूले जान्ने कुरा हो। त्यति बेला तपाईँहरूले पीडितहरूलाई कसरी सम्झाउनुहुन्छ?
अब यसमा त के छ भने म्याडमले भनिसकिहाल्नुभयो घरेलु हिंसा ऐन सम्बन्धी 2066 पास भएको छ, नियमावली 2067 आएको छ, त्यसमा पीडकलाई दिने सजायका कुराहरू केही छैनन्। त्यसले के भन्छ भने मिलेर घर जाऊ, एउटा महिला घरबाट जब बाहिर आएर त्यहाँसम्म उजुरी गर्न आउन सक्नु भनेको ठुलो आँट लिएर आएको हुन्छ, उसले मर्नुभन्दा अगाडि त्यहाँ आउँछ, उसले घर त्याग्नुभन्दा अगाडि आउँछ र परिवार त्याग्नुभन्दा अगाडि आउँछ। त्यो अवस्थामा त्यहाँ आइसकेपछि पनि खासै
एउटा विश्वास पनि लिएर आएको हुन्छ, तपाईँहरू कहाँ आयो भने मैले न्याय पाउँछु भनेर, तर मिलेर जाऊ भनेपछि त्यो त अब गाउँमै मिलेर भए पनि आवाज नउठाए पनि हुन्थ्यो कि?
अब होइन, अब त्यसमा पनि हामीहरू के कुरा गर्छौँ भने एउटा ऐन बनिएको छ, त्यसलाई संशोधन गरेर त्यसलाई सुधार्नुपर्छ, त्यसभित्र रहेका कुराहरू सकारात्मक हुनुपर्छ र महिलाले न्याय पाउनुपर्छ भन्ने कुरामा त हामी जोड दिन्छौँ नै। सँगै के भन्छौँ भने हामीहरू जब हिंसाबाट प्रभावित भइसकेर छलफलमै आउँदाखेरि पनि हामी पनि बस्छौँ, प्रहरीको छलफलमा हामी पनि रहेका हुन्छौँ र उहाँसँग चाहिँ जो प्रभावित छ उहाँको कुन कुन कुराहरूमा चाहिँ सपोर्ट गरे, कुन कुन कुरामा सुधारे चाहिँ त्यो खालको मेलमिलाप गर्ने वातावरण हुन्छ, त्यहाँ घरेलु हिंसा सम्बन्धी सबै मेलमिलाप गरेर सबै घर जान्छन् सबै फर्किन्छन् भन्ने अवस्था छैन। त्यसले गर्दाखेरि कतिपय अवस्थामा चाहिँ ठिकै छ म फर्किनुपर्छ भने मलाई अंश छुट्याइदेऊ म आफ्नो गरेर खान्छु, ठिकै छ म बस्नुपर्छ भने सम्बन्ध त्यही घरमा फर्केरै जाने हो भने बरु सम्बन्ध विच्छेदमा जान्छु, त्यही घरमा जाने हो भने म अलग्गै बस्छु आफ्नो सुरु आफ्नो गर्छु, त्यो खालको वातावरणका मागहरू पनि हुन्छन्। र कतिपय अवस्थामा चाहिँ अब घरबाट निस्किसके म फेरि त्यही घरमा गएस् त मलाई फेरि त्यही व्यवहार, तेरो पुलिसमा लगेर के गरिस्, तेरो संस्थाले तँलाई के गर्यो भन्ने आक्षेपहरू आउने भएकाले गर्दाखेरि हामी घर परिवारमा गएर फलोको रूपमा घर परिवारमा गएर परिवारसँग कुराकानी गरेर यी कानुनी कुराहरू छन् तपाईँहरू यस्तैमा जानुभयो भने सजायका कुराहरू आउँछन् अरू केसहरू चल्न सक्छ र परिवार झन् भत्ताभङ्ग हुनसक्छ, तपाईँहरू कसरी वातावरण मिलाउनुहुन्छ भन्ने कुराहरूमा कतिपय चाहिँ पुरुषहरूले पनि सम्झिने अवस्था, पुरुषहरूलाई नि कसले तालिम दिएको छ र कुन कुन हिंसा गर्यो भने के हुन्छ भन्ने उहाँहरूलाई पनि थाहा छैन, त्यही भएर उहाँहरूलाई समेट्दै हामी परिवारसँग एउटा व्यवस्थापनको पुनस्थापनका कुराहरू पनि गर्छौँ र गरेका छौँ। र यदि जो प्रभावितले चाहिँ म यो कुनै पनि कुरामा चाहिँ सर त मेरो मन्जुरी छैन भनेको अवस्थामा न प्रहरीले नै मेलमिलापको वातावरण बनाउन सक्छ न हामी नै बनाउन सक्छौँ, उहाँले आफ्नो सुरले जे गर्न चाहनुहुन्छ।
यसमा तपाईँहरू कहाँ जुन घटना आउँछ नि त्यसमा राजनीतिक प्रेसर कतिको महसुस गर्नुहुन्छ?
एकदमै प्रेसर त एकदमै आउँछ किनभने पीडित पक्षलाई हामी सहारा दिउँ र उहाँलाई हामीले न्याय दिनुपर्छ भन्ने भन्दा पनि पीडक पक्षलाई चाहिँ होइन उसको गल्ती छैन महिला नै त्यस्तो हो भन्ने चाहिँ प्रेसर आइरहेको हुन्छ र हामीले त्यस्तो कुराहरूलाई चाहिँ हामीले कहिले पनि कदापि पनि हामीले त्यस्तो सुनेन, दुई पक्षलाई राखेर कसरी गर्ने निष्पक्ष भावनाले उसले न्याय कसरी पाउँछ, महिलाले कसरी उसले त्यो पुनर्स्थापना भएर बस्ने वातावरण हुन्छ त्यो अनुसारले चाहिँ हामीले काम
त्यो गर्नुहुन्छ। तर घटनाहरू प्रायः जसो म पनि जिल्ला प्रहरी जान्छु विभिन्न संस्थाहरू के हुन्छ भने नि जहिले पनि पीडक बच्छ अलिक बलियो अलिक आफ्नो समाजमा आफ्नै किसिमको मर्यादा भए पनि बलियो देखिने र पीडित त जुन हुन्छ नि त्यो अलिक असहाय निरीह अनि त्यस्तै व्यक्तिहरूलाई गर्ने यदि त्यस्तो अवस्थामा संस्थाहरूले पनि प्रहरी प्रशासन पनि हाइलाइट गरिदिने, तर जब कुनै त्यस्तै हुने खाने मान्छे वा बलियो मान्छेमाथि केही घटना आइपऱ्यो भने त्यति बेला चाहिँ संस्थाहरू पनि अलिक अलिक ब्याक भएको अवस्थाहरू देखिन्छ
अहिले चाहिँ हामीले यो सञ्जालले के गरेछौँ भने अहिले हामीले त्यो भित्र जतिसुकै राजनीति पार्टीको दबाब आए पनि उहाँहरूको बलियो जति बलियो भए पनि हामीले चाहिँ त्यो उहाँहरूको त्यो सबै जतिजना आए पनि हामीले जुन सीमित व्यक्तिहरू मात्रै राखेर समुदायका व्यक्ति राख्ने र उहाँको बुझ्ने र जान्ने र अभिभावकहरूलाई राख्ने र हामी सञ्जालको व्यक्ति बसेर उसलाई कसरी उसलाई प्रोत्साहन दिएर उसलाई हौसला दिएर उसलाई मनोविवेचन गरेर उसलाई न्याय दिनुपर्ने त्यो तरिकामा हामी चाहिँ जान्छौँ जतिसुकै दबाब
तर एउटा घटना म हजुरलाई म के भन्न चाहन्छु यस्तै घटना भएको छ ठेडा कोचरीमा केही दिन अगाडि जुन श्रीमान श्रीमती छोराछोरी सबैलाई कुट्या रहेछ क्या कुटपिट घटना नै हो सामान्य जग्गा विवादमा तर त्यति बेला त्यहाँ एउटा गाउँकै पूर्व प्रधान पञ्च भएको हिसाबले पनि एउटा संस्थाले जुन गतिविधि लिनुपर्ने हो त्यो हुन सकेको छैन तपाईँहरूसँग घटना आइपुग्यो होला नि त के छ
हामीसँग पनि घटना आइपुगेको छ हामीले त्यसमा पनि अध्ययन गरिराखेका छौँ र छलफलमा पनि हामी पटक पटक बसेका छौँ तर अहिलेसम्म हो यही विडम्बना यही छ हाम्रो समाजमा समाजमा त्यत्रो व्यक्तिहरू आउनुहुन्छ जो एउटा राजनीतिक हैसियतले आउनुहुन्छ राजनीतिका कुरा गर्नुहुन्छ मान्छे गाडीमा लिएर आउनुहुन्छ ट्रक ट्रकमा मान्छे पुरा आउँछन् तर पीडितको पक्षमा कहिले पनि आउँदैनन् जसलाई प्रभाव पर्छ त्यसको पक्षमा आउँदैनन् यसै घटनालाई मध्यनजर गर्ने हो भने पटक पटक त्यो प्रभावमा पर्ने मान्छे जो कुटिएको मान्छे छ पटक पटक प्रहरीमा आएको हामीले पनि देखेका छौँ हामी पनि रहेका छौँ पटक पटक आएको देखेको छ उल्टो पीडकले नै फेरि उजुरी गरिसके ल उसको मान्छे झिका भनेको छ उसको मान्छे उसले ल्याउँदैन उसले अहिलेसम्म पनि मैले हिजोको सम्मको हामीलाई जानकारी अनुसार अहिले पनि अन्तिममा पीडक पक्षले आफ्नो मान्छेहरू नल्याएकै कारणले त्यो छलफल हुन सकेको छैन त्यस्तो अवस्थाले गर्दाखेरि अब प्रहरीले गरेन भन्ने कुराहरू पनि आउँदैन गरेको छ पटक पटक
तर मान्छे समाउन सकेका छैन नि त
पाँचौँ छैटौँ पटकसम्म छलफलमा राखेको छ तर जुन जुन मान्छेहरू झिकाउनु पर्ने हो त्यो मान्छे झिकाएको छैन ऊ एउटा आउँछ कतिपय पहिलो अवस्थामा त आयो उसले कतिखेर त्यहाँ हाजिरी भयो गयो त्यो पनि थाहा भएन पछि जब सञ्जालले हामीहरूले सबैलाई थाहा भइसकेपछि त्यो छलफलमा गर्न थाले छलफल गर्दा पनि अहिले पनि एउटा भूभू प्रधान पञ्च भएको हैसियतले हुन्छ अथवा कुनै राजनीति पार्टीको छाता ओढेर हुन्छ त्यहाँ आइन्छ र ती मान्छेहरू समातिएको र आइपुगेको अवस्था छैन अहिले पनि फरारको अवस्थामा र खुत्तला छ भन्ने कुराहरू हामीले जानकारी पाएका छौँ अब हामी संस्थागत रूपमा के भन्न चाहन्छौँ भने हामीले भनेको एउटा पुलको माध्यमले कुरा गर्ने हो सम्बन्धित निकायलाई काम गर्नुपर्छ भनेर तत्परता गराउने हो र कार्यान्वयनमा जानलाई हामीले पनि सहयोग गर्ने हो हामीले न प्रहरीको विरोध गर्छौँ न पीडक पक्षकै विरोध गर्छौँ न पीडित पक्षकै विरोध गर्छौँ हामीले गर्ने भनेको छ पीडामा पर्ने मान्छेहरूलाई पीडाबाट बाहिर निकाल्नका लागि पहल गर्ने संस्था हो संस्थाले त्यसमा सपोर्ट पनि गर्छ
मैले सुभद्राजीसँग अलिक उ गरेँ एउटा पूर्व प्रहरी सहायक अधिकृत भएको हिसाबले पनि किन त्यो मान्छे समाउन किन नसके होला कि यसलाई राजनीतिक प्रभाव दबाब अभावको रूपमा त लिन सकिन्छ
यसमा चाहिँ राजनीतिको चाहिँ मनोबल अलिकति किनभने ऊ पछिको अलिक बल बढी पुगेको पहुँच पुगेको त्यसमा देखिन्छ त्यसमा अब उहाँहरूले नि गाउँ गाउँमै अब
प्रभावमा परेको देखियो नि
यसमा चाहिँ लुकाएर अब गाउँमा अब त अहिले किन हुन्छ हामी गर्छौँ हामी अगुवा गर्छौँ त तिमीहरू अहिले उपस्थित किन हुन्छौ भन्ने कुराहरू राजनीति पार्टीले नि छुपाएर राखेर लुकाएर राखेको उयो चाहिँ देखिन्छ हामी जतिसम्म अहिलेसम्म हामीले मैले कार्यरत रहँदा पनि हेरेको छौँ हामीले पटक पटक तागेदा गर्छौँ र उहाँहरू जुन राजनीति पार्टीका दबाब ए आइहाल्छ नि म ल्याइहाल्छु नि भन्ने कुराहरू हुन्छ पीडित पक्षलाई प्रोत्साहन दिनुभन्दा पनि पीडकलाई नै प्रोत्साहन दिएर अलिकति लुकाइ छिपाइ राख्ने चाहिँ अलिकति बढ्यो
प्रवृत्ति बढेको छ यसलाई चाहिँ अब यस्ता घटनाहरूलाई कसरी अब तपाईँहरूले उजागर गर्नुहुन्छ
यसलाई चाहिँ हामीले तत्कालै हामीले कानुनमा ल्याएर उनलाई चाहिँ सजाय अपराध गर्नेलाई सजाय दिने निर्दोष नपरोस् दोषीलाई कारवाही गर्नुपर्छ र जुन ठाउँमा घटना घटेको छ त्यो घटनालाई तत्कालै हामीले नसके पनि त्यसलाई कसरी सामना गर्नुपर्छ भन्ने कुराहरू चाहिँ पार्टीलाई पार्टीको हामीलाई कुनै सरोकार छैन हामीले त्यो न्याय दिलाउने पक्ष चाहिँ हामीले एकदमै लागि पर्नुपर्छ
हजुर हामी कार्यक्रमको अन्त अन्त्यतिर आइपुगेका छौँ यो 16 दिने महिला हिंसा विरुद्धको जुन 16 दिने अभियान धुम्सामा पनि जारी छ केही अन्तिममा तपाईँहरूको केही कार्यक्रमहरूको सेड्युल छ भने तपाईँहरूले भन्न सक्नुहुन्छ के छ तपाईँहरूको अबको कार्यक्रम हाम्रो समय पनि एकदमै
म एउटा भन्छु अहिले हाम्रो अब यो महिला सञ्जालबाट चाहिँ अहिले हामी यो बिचमा यो यही डिसेम्बर उसको अहिले मिति तोकेको छैन, यही बिचमै उ गर्छौँ। 16 दिनभित्र नै हामीले कर्नरपट्टिमा चाहिँ एउटा भिडियो प्रदर्शन देखाएर अन्तर्क्रिया महिला के अरे प्रहरी र समुदाय भनेर हामीले चाहिँ अन्तर्क्रिया कार्यक्रमहरू राखेको छ। त्यसमा भिडियो प्रदर्शनमा चाहिँ बहुविवाह गर्नुहुन्न, दाइजो लिनुहुन्न, बोक्सीको आरोप लाउनुहुन्न, त्यसको कानुन के छ भन्ने कुरा सबै, बाल विवाह गर्नुहुन्न, त्यो त्यसैमा छ भिजुअलमा। त्यो दिएपछि हामी फिडब्याकहरू लिन्छौँ र त्यहाँको प्रभाव त्यो गाविसहरूमा अहिलेसम्म त्यस्तो गरेको गाविसहरूमा चाहिँ एकदमै राम्रो सूचना आइरहेको छ। र अनि स्टल चाहिँ हामी 19 गते व्यापन चेकमा दिन यहाँ सबै संस्थाहरू मिलेर चाहिँ यो जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका सेवा केन्द्र, हामी सञ्जाल र विभिन्न सङ्घ संस्थाहरू मिलेर चाहिँ स्टल एउटा राख्दैछौँ। र यहाँ निर्मला म्याडम,
हजुर हजुर निर्मलाजी, अब जुन तपाईँहरू कहाँ कसरी आउन सक्छ, कोही यदि सुनिरहनु भएको छ त्यस्तो पीडितमा होइन, यो कार्यक्रम पनि सुन्दै हुनुहुन्छ भने तपाईँहरूसँग कसरी आउन सक्नुहुन्छ, र केही तपाईँहरूको यो 16 दिने अभियान अन्तर्गत केही प्रोग्रामहरू या केही हिंसाहरू भएको छ या केही छ भने तपाईँहरूले भन्नु सक्नुहुन्छ?
आज हामी महिला हिंसा विरुद्धको 16 दिने अन्तर्राष्ट्रिय अभियान अन्तर्गत चाहिँ हामी आज 5औँ दिनमा छौँ। 5औँ दिनमा चाहिँ ओरेक नेपालले समुदायका व्यक्ति, युवा, शिक्षक, राजनीतिक पार्टीका अगुवाहरूसँग दाइजो र बाल विवाहका विषयमा चाहिँ यसलाई न्यूनीकरण गर्न के गर्न सकिन्छ भनेर रमदैयमा कार्यक्रम राखेका छौँ। आज हाम्रो त्यहाँ कार्यक्रम रमदैयमा चल्दैछ भने वीरेन्द्र भरतपुर वीरेन्द्र बजारमा चाहिँ आज समन्वय बैठक छ त्यसै विषयलाई लिएर, र सायद भोलि हामीले त्यो कार्यक्रम त्यहाँ सञ्चालन गर्छौँ भन्ने हामीले योजना बनाएको छ। त्यसै गरेर भोलि एचआइभी एड्स विरुद्धको दिवसीय कार्यक्रमहरू पनि परेको छ, यसमा हामी समन्वय गर्छौँ। र पर्सि शुक्रबार चाहिँ हाम्रो कानुनविदहरूसँग चाहिँ लयरहरूसँग चाहिँ हाम्रो दाइजोको कानुन कसरी कार्यान्वयन गर्ने र कहाँनिर यसलाई के गर्नुपर्छ भन्ने विषयमा एउटा छलफल कार्यक्रम राखेका छौँ। त्यसै गरेर हामीले अपाङ्गता दिवस परेका दिन जुन हाम्रो 3 डिसेम्बर भनेर 3 डिसेम्बरमा अपाङ्गता दिवस पर्छ, त्यसमा पनि हामीले जनकपुरमै अपाङ्गतासँग काम गरिरहेकाहरूसँग समन्वय गरेर कार्यक्रम राखेका छौँ भने 19 गतेसँगै हाम्रो पनि स्टलको व्यवस्था छ। हामीले त्यस दिन चाहिँ विभिन्न खालको हामीसँग भएका पर्चा पम्पलेटहरू वितरण गर्ने कार्यक्रम राखेका छौँ स्टलमा, जुन 19 गते विवाह पञ्चमीको दिन परेको छ। र त्यस पछाडिका कार्यक्रमहरू भनेको हाम्रो यो स्थानीय निर्वाचनमा महिलाहरूको नेतृत्व कस्तो हुन्छ, कसरी गर्ने भन्ने विषय पनि हामीले गाउँमा कार्यक्रम राखेका छौँ भने विभिन्न हाम्रो यस पछाडिको कार्यक्रमहरू बटेश्वरमा छ, रामपुरमा छ, रामपुर उच्च माविमा हाम्रो स्कुल शिक्षाको कार्यक्रम कुरा गरिराखेका छौँ। र विभिन्न सङ्घ संस्थाहरूसँग हामीले कार्यक्रमहरू सञ्चालन गर्ने र 16 दिन चाहिँ हामीले कार्यक्रम सञ्चालन गर्ने भन्ने चाहिँ योजना बनाएका छौँ।
हजुर हजुर, अब हामी अन्त्यमा आइपुगेका छौँ, के छोटोमा सुभद्राजी भन्न चाहनुहुन्छ? हाम्रो समय एकदम छोटो छ, तपाईँहरूसँग कसरी आउन सक्ने, कसरी जुन सक्ने एकदम सानोमा
यहाँ श्रोताहरूलाई चाहिँ यहाँ सुनिरहनु भएको छ, हामीहरूसँग कन्ट्याक्ट नम्बर पनि हाम्रो जिल्ला प्रहरी कार्यालयकै कन्ट्याक्ट नम्बरमा आउनु भए पनि हुन्छ, 100 राखेर
नम्बर भनिदिनुहोस् न।
मेरै नम्बर भन्नुपर्दा पनि 98-44-22-64 गर्नुभयो भने यहाँहरूलाई 24 घन्टा म जुन बेला पनि यहाँहरूको फोन रिसिभ गरेर यहाँहरूलाई सेवा गर्न तत्पर छु। र यहाँहरूले आइदिनु होला, पीडा सहेर नबस्नु होला, र टोल छिमेकीमा पनि यस्तै सुनिराख्नु भएको छ भने टोल छिमेकीमा पनि यस्तो यस्तो सञ्जालहरू छ, यसरी हामीले न्याय पाउँछु भन्ने कुराहरू जानकारी दिनुहोला। हस् त
हजुर निर्मलाजी।
हजुर, अब हामीले भन्नुपर्दाखेरि अहिलेसम्म जे जति सुन्नुभयो यहाँहरूले सकारात्मक रूपले यसलाई लिइदिनु होला, र हामीले गरेका विभिन्न कार्यक्रमहरूमा यहाँहरूको नि समन्वय रहोस् भन्ने चाहन्छु। जो सुनिराख्नु भएको छ, भाषाले अलिकति समस्या पारेको होला यहाँहरूलाई, यसका लागि क्षमा पनि चाहन्छौँ। र तपाईँहरूलाई अप्ठ्यारो परो, हिंसा सहनु परेर सहेर बस्नु, हिंसा गर्ने भन्दा हिंसा सहेर बस्ने बढी अपराधी हुन्छ, त्यसैले आफ्नो माथि भएका हिंसाहरू परेका छन् भने तपाईँहरू हामीसँग ओरेक नेपालसँग आउन सक्नुहुन्छ, केही दिन रहन सक्नुहुन्छ र आफ्ना पीडाहरू पोख्न सक्नुहुन्छ। र मैले अन्तिममा भन्नुपर्दाखेरि एउटा संस्थागत रूपमा भन्नुपर्दाखेरि बाल विवाह बन्द गरौँ, बाल विवाह बन्द गरेपछि दाइजोमा कमी आउँछ, दाइजोमा कमी आएपछि वैदेशिक रोजगारमा कमी जान्छ र आफ्नो घर परिवार र परिवार एकदम शान्ति तरिकाले बाँच्नुपर्छ, 2 दिन बाँच्ने हो मान्छे सधैँ शान्तिमा रहनुपर्छ भन्ने हाम्रो संस्थागत रूपमा महिलाहरूका अधिकारका लागि सबै क्षेत्रमा कार्यरत महिला पुनर्स्थापना केन्द्र ओरेक नेपाल तपाईँहरूको धनुषाको आँगनमा छ,
आउनुहोस् बसेर छलफल गरौँ।
तपाईँलाई यदि घरबाटै बसी बसी सम्पर्क गर्न खोज्नुभयो भने केही नम्बरहरू छोड्न चाहनुहुन्छ भने
हाम्रो नम्बर चाहिँ मेरो आफ्नो व्यक्तिगत म अफिसमै रहने हुनाले 9841103345 सम्पर्क गरेर हामीसँग कुरा गर्न सक्नुहुन्छ। तपाईँसँग मोबाइलमा पैसा छैन भने हामी यताबाट फोन पनि रिसिभ गर्न सक्छौँ, तपाईँलाई गर्न सक्छौँ, त्यो खालको जानकारी पनि गराउन चाहन्छु।
जी श्रोतागण, एखन अपने सब सुनल सुप्रभात कार्यक्रम अन्तर्गत महिला हिंसा विरुद्धके 16 दिनमा अभियान अन्तर्गत विभिन्न कार्यक्रम सब जे अइ तके जे लैङ्गिक हिंसा नियन्त्रण जिल्ला समन्वय समिति धुन्साके संयोजक सुभद्रा आलेजी तहिना ओरेक नेपालके सुरक्षा गृह इन्चार्ज निर्मला काप्लेजी सँगे कयल गेल वार्तालाप। हमसब आब कार्यक्रमके अन्तमे छी, तँ अपने सबके कोनो जिज्ञासा सर सलाह हुए अपने सब 0415273346 मादे हमरा सबके अपन सर सलाह सुझाव सब दऽ सकै छी। आ कार्यक्रमसँ जे जति गोटे श्रोता सब सुनैत हुनका सब गोटेके आभार प्रकट करैत प्राविधिक रूपेण हमरा सबके सहयोग कलैत राजीव जी आ अपने दुनू गोटेके सेहो व्यस्त समयके बावजूदो हमरा सबके आबिकऽ समय देलहुँ, एहिके लेल धन्यवाद दैत। हम कार्यक्रम प्रस्तुता दीपेन्द्र सिंह विदा चाहब, नमस्कार।
अरे खेत खेत में बारी बारी में सुंदर तन के सुंदर मन में बहाई के खूब